नमस्कार। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा जगत भण्डारीसँगै कमल राणाको स्वागत छ।
नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
नेपाल परिवेश सुरु गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
देशको नक्सा छाप्दा आफूलाई हटाउने षड्यन्त्र भएको प्रधानमन्त्री ओलीको आरोप, प्रधानमन्त्रीलाई मनको बाघले खाएको विश्लेषकको टिप्पणी।
नेपालमा आज 463 जना थपिएसँगै कोरोना संक्रमितको संख्या 12,772 पुग्यो। उपचारपछि स्वस्थ हुनेको संख्या 3,000 नाग्यो।
यस वर्ष पनि खेतीको मुख्य सिजनमा रासायनिक मलको अभाव, किसानको समस्या जिउका त्यौं। नेपाल प्रवेश गरेको सलह किरा एक महिनासम्म रहन सक्ने विज्ञको प्रक्षेपण।
विश्वभर कोरोना संक्रमितको संख्या 1,12,00,000 नाग्यो। 54,93,000 बढी संक्रमित उपचारपछि निको।
र स्पेनिस ला लिगा फुटबलमा लेभान्तेद्वारा रियल बेटिस 4-2 पराजित। आजै उपाधि दाबीदार रियल मड्रिडले स्पानियोलको सामना गर्दै।
तपाईँ हाम्रो सचेतता, कोरोना भाइरस रोगको संक्रमण रोक्न अपनाऊ सतर्कता।
कोरोना भाइरस रोग श्वास प्रश्वासको माध्यमबाट सर्ने संक्रमण हो। संक्रमित व्यक्तिले खोक्दा र हाच्छ्यु गर्दा निस्कने थुक र सिङ्गानको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा यो भाइरस सर्दछ।
यसको संक्रमणबाट बच्न के गर्ने?
खोक्दा हाच्छ्यु गर्दा नाकमुख छोप्ने र प्रयोग गरेको टिस्यु पेपरलाई तुरन्त फोहोर फ्याँक्ने बाकसमा फाल्ने। बेला बेलामा साबुन पानीले मिची मिची हात धुने वा अल्कोहल भएको सेनिटाइजर प्रयोग गर्ने। हात नमिलाउने, त्यसको सट्टा नमस्कार गर्ने।
के नगर्ने?
खोकी लागेको व्यक्तिबाट टाढा रहने वा आफूलाई खोकी लागेको छ भने पनि अरू व्यक्तिबाट टाढा बस्ने। भिडभाडमा नजाने र अरूलाई पनि नजान सुझाव दिने।
र ध्यान दिनै पर्ने कुरा, ज्वरो आएमा, खोकी लागेमा, सास फेर्न गाह्रो भएमा तुरुन्तै नजिकैको स्वास्थ्य केन्द्रमा सम्पर्क गर्नुहोस्। नआत्तिउँ तर सतर्क रहौँ।
नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, USAID र सुआहारा।
भन्छिनामा परिवारकै स्वास्थ्यका लागि
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले हडपेको नेपाली भूमि समेटेर नक्सा छापेपछि आफूलाई हटाउने षड्यन्त्र भइरहेको बताउनु भएको छ। प्रतिपक्षी दल र आफ्नै पार्टीभित्रबाट प्रधानमन्त्रीको कार्यशैलीलाई लिएर तीव्र आलोचना भइरहेको अवस्थामा प्रधानमन्त्री ओलीले भारत समेतको सहयोगमा आफू विरूद्ध खेल सुरु भएको बताउनु भएको हो। जननेता मदन भण्डारीको 69 जन्म जयन्तीको अवसरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भारतको नाम नलिए पनि भारतको सहयोगमा आफूलाई हटाउने खेल भएको इङ्गित गर्नुभयो। आफ्नो नेतृत्वको सरकारले भारतले हडपेको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेग र कालापानी समेटेर नेपालको नक्सा सार्वजनिक गर्नेदेखि त्यसलाई निशान छापमा समेट्न संविधान संशोधन गरेपछि सरकार ढाल्ने खेल सुरु भएको उहाँको दावी छ। उहाँले आफूलाई हटाउन काठमाडौँका होटलहरूमा गतिविधि भएका र दूतावास सक्रिय भएको दावी गर्नुभयो। प्रधानमन्त्री ओलीले अहिले 58 वर्षदेखि खोसिएको जमिन फिर्ता ल्याउन खोज्दा आफू विरुद्ध अपराध गरे जसरी नै नेपालकै नेताहरू समेत केपी ओलीलाई नहटाई भएन भनेर लागि परेको आरोप पनि लगाउनुभयो। तर नक्सा छाप्दैमा सरकार फेरिने कमजोर राष्ट्रियता अहिले नरहेको र आफूलाई तत्काल हटाउन सम्भव नरहेको जिकिर गर्नुभयो।
बहस चल्या छ, अहिलेको अहिले केपी ओलीलाई नहटाइ हुँदैन। पहिले यहाँहरूलाई सम्झना हुन, चिनतिरको ट्रान्सपोर्ट ट्रान्जिट एग्रिमेन्ट गरेर फर्किएपछि सरकार ढल्या थियो, किनभने हामीसँग बहुमत थिएन। अहिले त्यही सपना देखेर संविधान संशोधन भयो, नक्सा जारी भयो, त्यसो भएपछि यस्तो अपराध गर्ने केपी ओलीलाई अब बाहिर बाहिर भन्न नसक्ने तर भित्रभित्र यस्तो अपराध गर्नेलाई चाहिँ दिल्लीका सञ्चार माध्यमहरू सुन्नुहोस्, त्यसैले निर्देश गरिहाल्छ कि कहाँ कहाँ के भइरहेछ। यहाँका होटलहरूमा भइराखेका गतिविधिहरू त्यसले पनि बताइरहेको छ, एम्बेसीको सक्रियता त्यसले पनि बताइरहेको छ। तर म तपाईँहरूलाई यति भनिदिन्छु, नेपालको राष्ट्रियता यति कमजोर छैन, नक्सा छापे बापत, संविधानमा नक्सा सामेल गरे बापत यस देशको प्रधानमन्त्रीलाई हटाउँछु भन्ने कसैले सपना देखाएको छ भने आजको राष्ट्रियता त्यस्तो कमजोर छैन, यो नसोचे पनि हुन्छ।
प्रधानमन्त्री ओलीले जारी स्थायी कमिटी बैठकमा आफ्नो चर्को आलोचनामा उत्रिएका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड वरिष्ठ नेता माधव कुमार नेपालतर्फ लक्षित गर्दै त्यस्तो गतिविधिका लागि कसैले हतारो नगर्न आग्रह समेत गर्नुभयो। प्रधानमन्त्रीको जिम्मेवारीमा बस्न मन नभए पनि अहिले पदबाट हटिदिँदा आगामी दिनमा कसैले पनि नेपालको पक्षमा बोल्ने आँट नगर्ने जिकिर गर्नुभयो। त्यसैले आफूले आजका लागि होइन भोलिका लागि आफ्ना लागि होइन देशका लागि र राष्ट्रियताका लागि पछि नहट्ने बताउनु
मलाई प्रधानमन्त्रीको जिम्मेवारीमा बसिरहन मन छैन, तर यति बेला म हट्ने हो भने फेरिदेखि नेपालको पक्षमा बोल्ने आँट कसैले गर्ने छैन, किनभने भोलिपल्ट बर्खास्त हुन्छ। त्यस कारण मैले आजका लागि होइन भोलिका लागि आफ्ना लागि होइन देशका लागि र हाम्रो पार्टी हाम्रो संसदीय दल यस्ता भकाममा कुद्नेवाला पनि छैन, यति कुरा नबुझ्ने अन्जान खेलमा सामेल हुनेवाला पनि छैन।
उहाँले भुलचुकबाट नक्सा छापिएको होइन भन्दै नक्सा छाप्ने र संविधान संशोधनको कुरा पोइन्ट अफ नो रिटर्न हो भन्नुभयो। यस्तै प्रधानमन्त्री ओलीले राष्ट्रपतिले 16 करोडको गाडी चढेको भन्दै भइरहेको आलोचनाप्रति पनि असन्तुष्टि जनाउनुभयो। स्वीडेनका राजाले साइकल चढ्ने गरेको प्रसङ्ग उद्धृत गर्दै प्रधानमन्त्री ओलीले स्वीडेनका राजा गाडी नभएर साइकल चढेको होइन भन्नुभयो। उहाँले राष्ट्रपति चढ्ने गाडीको विरोध गर्नेहरू नै महँगो गाडीमा हिँड्ने गरेको भन्दै कटाक्ष गर्नुभयो।
आजकल मान्छेहरू अक्सर भन्ने गर्छ मदन भण्डारी साइकलमा हिँड्नु, अहिलेका नेताहरू उहाँको श्रीमती 16 करोडको गाडीमा हिँड्ने। 16 करोडको गाडी नेपालमा छ कि छैन, आएको छ कि छैन, त्यो आउँछ कि आउँदैन त्यो मलाई थाहा छैन। बाटामा जाँदा जाँदै स्टार्ट बन्द हुने पुरानो गाडी, अब यो ईर्ष्या भावका कुरा नगरौँ। र त्यो आलोचना गर्ने केमा हिँड्छन् भन्दा आम्दानी कति पारदर्शी छ त थाहा छैन मलाई, तर हिँड्न चाहिँ राम्रै गाडीमा हिँड्छ।
साथै प्रधानमन्त्री ओलीले आफू शासन गर्न नभएर देशको सेवा गर्न जन्मिएको बताउनुभयो। कतिपयले आफूले लगाउने जुत्ताको समेत आलोचना गर्ने गरेको उल्लेख गर्दै उहाँले शासक हुन नभएर देशको सेवाका लागि जन्मिएको जिकिर गर्नुभयो।
राजनैतिक विश्लेषक युग पाठकले भने नेपालमा आफ्नै सत्ता टेकाउनका लागि यस्ता हल्लाहरू फैलाउने गरिएको टिप्पणी गर्नुभएको छ। यसअघि नेपालमा कुनै पनि पार्टीसँग आवश्यक बहुमत नपुग्ने स्थितिमा सरकार परिवर्तन हुँदा विदेशी शक्तिको चलखेल हुन सक्ने भए पनि अहिले नेकपा एक्लैको 2/3 नजिक बहुमत भएकाले विदेशीको चलखेल भयो भन्ने प्रधानमन्त्रीको दावीलाई पत्ताउन सकिने ठाउँ नरहेको बताउनुभयो।
जो भन्दा पहिला नेपालमा सरकारहरू बन्ने भत्किने भइरहने एउटा कारण के थियो भने कुनै पनि पार्टीसँग प्रत्यक्ष बहुमत हुँदैन थियो। त्यस्तो अवस्थामा चाहिँ यहीँका भित्रका शक्तिहरू सत्तामा जान खोज्ने हुनाले उनीहरूको सत्तामा जाने चाहना अथवा आकांक्षामाथि टेकेर विदेशी शक्तिहरूले सामान्य खालको राजनीतिक खेलहरू खेल्न सक्ने सम्भावना रहन्थ्यो। तर अहिले त्यस्तो होइन, अहिले चाहिँ नेकपाको पुरा स्पष्ट बहुमत छ र नेकपासँग यति बेलाको सरकारमा त अझ लगभग 2/3 नै छ भने यस्तो बेलामा उसलाई अर्को कसैले हटाउन खोज्दैछ अथवा त्यस्तो षड्यन्त्र हुँदैछ भन्ने कुरा चाहिँ पत्याउन लायक कुरा हो जस्तो मलाई लाग्दैन।
बरु केपी ओली नेतृत्वकै सरकारका कारण नेकपा बदनाम भइरहेको उहाँको तर्क छ। सरकारले जनतामाथि गरेको बाचामाथि कुठाराघात गरिरहेकाले यसको विकल्प खोजेर अघि बढ्नुपर्ने नेकपाको कर्तव्य रहेको उहाँले बताउनुभयो। जनताले केपी ओलीलाई नभई नेकपालाई भोट दिएको उल्लेख गर्दै उहाँले सरकारकै कारण पार्टीको छवि धुमिल हुन दिन नहुने बताउनुभयो। यदि नेकपाले ओली नेतृत्वकै सरकारलाई निरन्तरता दिए पार्टी ध्वस्त हुने आकलन समेत गर्नुभयो। कोरोना महामारीका बेला सरकारले मापदण्ड अनुसार काम नगरेका कारण क्वारेन्टाइनमा मान्छे मर्नुपर्ने स्थिति आएको उहाँले बताउनुभयो।
यो सरकारको अहिलेसम्मको गतिविधि र अहिले जुन यो कोरोना महामारीलाई कसरी डिल गर्ने भन्ने बारेमा सरकारले गरेको काम हेर्ने हो भने यो सरकारलाई सरकारको रूपमा राखिरहनु नै नेकपाको सबभन्दा ठुलो गल्ती र कमजोरी हुन जान्छ, किनभने केपी ओलीले केही समयभित्र नै नेकपालाई ध्वस्त पार्ने स्थिति देखा परिसकेको छ। आम जनतामा व्यापक ठुलो असन्तुष्टि छ र क्वारेन्टाइनमा मान्छे मरिरहेका छन्, क्वारेन्टाइनहरू असाध्य खराब अवस्थामा छन्। अन्तर्राष्ट्रिय रूपमा हेर्ने हो भने यसलाई चाहिँ यो सरकारले आफैले बनाएको जुन क्वारेन्टाइनको मापदण्ड छ त्यसलाई नै अगाडि राखेर हेर्नु हो भने पनि यो त मानवता विरुद्धको अपराध भइरहेको छ सरकारबाट।
थाहा संसार नेटवर्कसँग कुरा गर्दै विश्लेषक पाठकले सुरुदेखि नै प्रधानमन्त्रीमा आफ्नो पद गइहाल्छ कि भन्ने मनोवैज्ञानिक समस्या देखिएको बताउनुभयो। यसअघि कुनै पनि समस्या नभएका बेला समेत प्रधानमन्त्रीले अर्को पार्टी फुटाउने गरी विधेयक ल्याएर विवादमा तानिएको उल्लेख गर्दै उहाँले प्रधानमन्त्रीलाई वनको बाघले नभई मनको बाघले समाप्त गर्न खोजेको टिप्पणी गर्नुभयो।
प्रधानमन्त्रीको चाहिँ एउटा ठुलो मनोवैज्ञानिक समस्या देख्छु म। त्यो समस्या चाहिँ के भने उहाँ डराइराख्नु हुँदो रहेछ, उहाँलाई मेरो सरकार जाने हो कि मेरो सरकार खुस्किने हो कि भन्ने डर सबभन्दा बढी लाग्दो रहेछ। र प्रधानमन्त्री पदसँग यति धेरै ठुलो मोह रहेछ कि उहाँले मैले प्रधानमन्त्रीको रूपमा एउटा अभिभावकको रूपमा के काम गर्नुपर्छ, यति बेला जनताको सङ्कट के हो, जनता कस्तो खालको अवस्थाबाट गुज्रिराख्नु परेको छ भन्ने कुरामा उहाँको रत्तिभर चिन्ता देखिँदैन र उहाँलाई आफ्नो पुर्सी जान्छ कि भन्ने डर चाहिँ त्यो एउटा ठुलो त्रासको रूपमा उहाँको मनमा बसिरहेको देखिन्छ। मलाई के लाग्छ भने यो उपचार गर्नुपर्ने चाहिँ प्रधानमन्त्रीको यो मनोवैज्ञानिक समस्याको हो जस्तो लाग्छ।
नेपालमा आज 463 जना कोरोना भाइरस संक्रमित थपिएका छन्। यससँगै देशभर कुल संक्रमितको संख्या 12,772 पुगेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बाजुराका 95, महोत्तरीका 56, गुल्मीका 38, प्युठानका 36, दाङका 34, नवलपरासी पूर्वका 31, बागलुङका 29, रौतहट, मोरङ र कैलालीका 17, डोटीका 13 र रूपन्देहीका 12 जनामा कोरोना भाइरसको संक्रमण पाइएको जानकारी दिनुभयो। यसैगरी धनुषाका 10, कपिलवस्तुका 8, उदयपुर, अर्घाखाँची र तनहुका 6, कास्कीका 5 र खोटाङका 4 जनामा पनि कोरोना संक्रमण पाइएको छ। यसैगरी झापा, दोलखा, पर्वत, म्याग्दी र पाल्पाका 2-2 जना र इलाम, सुनसरी, डडेलधुरा, दार्चुला, गोर्खा, सर्लाही, सिन्धुपाल्चोक, धादिङ, ललितपुर, सल्यान, लमजुङ, रोल्पा र रुकुम पश्चिमका 1-1 जनामा कोरोना संक्रमण देखिएको छ। अहिलेसम्म कोरोना संक्रमणबाट उपचारपछि स्वस्थ हुनेको संख्या भने 3,000 नागेको छ। पछिल्लो 24 घण्टामा देशभरका विभिन्न अस्पतालबाट 179 जना कोरोना संक्रमित डिस्चार्ज भएसँगै निको हुनेको संख्या 3,013 पुगेको हो। पछिल्लो 24 घण्टामा पीसीआर विधि मार्फत 4,962 र आरडीटी विधि मार्फत 2,732 परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। आजको अपडेट अनुसार देशभर 9,731 जना संक्रमित आइसोलेसनमा रहेका छन् भने क्वारेन्टाइनमा रहनेको संख्या 61,731 रहेको छ। अहिलेसम्म मृत्यु भएका 28 जनामा कोरोना पोजिटिभ देखिएको मन्त्रालयले जनाएको छ। नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
परिवार जहाँ लुकेको हुन्छ तपाईँ हाम्रो खुसीको संसार। परिवार जसले तपाईँलाई दिन्छ सुख दुःखमा साथ। तर के तपाईले आफ्नो र आफ्नो परिवारको भविष्यमा आइपर्न सक्ने जोखिम, विपत्ति र आर्थिक अनिश्चितताहरूको बारेमा सोच्नु भएको छ?
मैले त जोखिम, विपत्ति र आर्थिक अनिश्चितताको ख्याल राख्दै बेलैमा प्राइम लाइफ इन्सुरेन्सका विभिन्न जीवन बीमा योजनाहरूबाट आफ्नो साथै श्रीमती, छोराछोरी र सम्पूर्ण परिवारको भविष्य सुनिश्चित गरिसके।
प्राइम लाइफ इन्सुरेन्स र यसका विभिन्न जीवन बीमा योजनाहरू मार्फत आफ्नो र परिवारको भविष्य सुनिश्चित बनाउन सकिन्छ। यसमा बिमाङ्कन नै डबल हुने, विभिन्न घातक रोगहरूका विरुद्ध खर्च बिहोर्ने, समग्र नारीहरूप्रति समर्पित बिमा योजनाहरू सहित 17+ जीवन बिमा योजनाहरू रहेका छन्। त्यति मात्र होइन, घरमै बसेर अनलाइन मार्फत नयाँ पोलिसी लिन र नवीकरण शुल्क भुक्तानी पनि गर्न सकिन्छ। थप जानकारीका लागि नजिकैको शाखा कार्यालयहरूमा सिधा सम्पर्क गर्नुहोस्। विगत 12 वर्षदेखि हर नेपालीको भविष्य सुनिश्चित बनाउँदै प्राइम लाइफ, सुरक्षित भविष्य।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
नेपाली कंग्रेसको आसन्न 14 महाधिवेशन तोकेकै समयमा हुने भएको छ। पार्टी कार्यालय सानिपामा आज बसेको पार्टी पदाधिकारीको बैठकले कोरोना भाइरसका कारण अन्यलमा परेको कंग्रेस महाधिवेशन तोकेकै समयमा गर्ने निर्णय गरेको हो। गत माघ 13 गते बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टीको आगामी महाधिवेशन 2077 फागुन 7-10 गतेसम्म काठमाडौँमा गर्ने सर्वसम्मत निर्णय गरेको थियो। बैठकले महाधिवेशनको कार्यतालिका पुनर्लेखन गर्ने भएको छ। कंग्रेसले तल्ला तहको महाधिवेशन कार्यतालिकाको मिति भने संशोधन गर्ने भएको छ। तल्लो तहको अधिवेशनका लागि कार्यतालिका थप गर्न कंग्रेसले आगामी मंगलबार 16 गते दिउँसो 1 बजे केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ।
कुनै न कुनै बहानामा रासायनिक मलका लागि वर्षेनी शास्ति खेप्दै आएका किसान यस वर्ष कोरोना भाइरसको संक्रमण र लकडाउनको मारमा परेका छन्। सरकारले कोरोना भाइरस संक्रमणको बहाना झिकेर यो वर्ष देशभरका किसानलाई रासायनिक मलको चरम अभाव बेहोर्न बाध्य बनाएको छ। कोमल सहकर्मी कोमल विश्वकर्माको यो रिपोर्ट।
कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले कोरोना भाइरसको संक्रमण र लकडाउनका कारण समयमा रासायनिक मल आपूर्ति नहुँदा यस वर्ष किसानले रासायनिक मलका लागि शास्ति बेहोर्नु परेको बहाना देखाएको छ। कोविड 19 कारण जलमार्ग र सड़क मार्ग अवरूद्ध हुँदा तथा बन्दरगाहमा लोड अनलोड गर्ने र प्याकिङ गर्ने कामदारको अभाव भएकाले यस वर्ष रासायनिक मल निर्धारित समयमा आपूर्ति हुन नसकेको बताउनुहुन्छ नेपाल सरकार कृषि विभागका सूचना अधिकारी कृषि विज्ञ महादेव प्रसाद पौडेल।
लकडाउनको कारणले गर्दा लेबर पाइएन, हाम्रो चाहिँ कलकत्तामा आएको पोर्टमा आइसकेको चाहिँ रासायनिक मल पनि त्यसलाई प्याकेजिङ गर्ने लोड अनलोड गर्ने कुराहरू गर्न सकिएन टाइममा, होइन, त्यस कारणले गर्दा त्यो टाइममा आइपुगेको छैन, तर अब 15-20 दिन भित्रमा आइपुग्छ कि भन्ने हाम्रो अनुमान छ।
यस्तै राष्ट्रिय किसान आयोगका सदस्य तथा कृषि विज्ञ उदय चन्द्र ठाकुरले पनि अहिले जारी लकडाउनका कारण मल आपूर्तिमा समस्या भएको भन्दै यो समस्या चाँडै समाधान हुने दावी गर्नुभयो।
हामी त कन्ट्याक्टमा बराबर रहिरहेछौँ मन्त्रालयसँग, यसपालि त नेपाल सरकारबाट पनि मलको लागि चाहिँ बजेट अलिकति बढेकै छ, त्यसले गर्दाखेरि र समयमै मलाई लाग्छ कि आपूर्तिको व्यवस्थापन पनि भएको हो। अब यो लकडाउन लगायतका यसपालि कारण त इन्टरनेसनली पनि छ नि त जोडिएको, त्यसले गर्दाखेरि पनि ढिलाइ भएको हो, तर मलाई लाग्छ कि पहिले जस्तोको अभाव अब नहोला।
नेपालमा कुल धान खेती हुने क्षेत्रफल 15,52,000 हेक्टर छ, यसमध्ये क्षेत्रफल र उत्पादनका आधारमा तराईको हिस्सा 70% भन्दा बढी छ। धानबाली सपार्न मुख्य गरी रासायनिक मल र सिंचाईको आवश्यकता पर्छ, तर रासायनिक मलको अभाव हुन नदिन र किसानको गर्जो टार्न कृषि मन्त्रालयले हालसम्म कुनै पनि वैकल्पिक व्यवस्थाको विषयमा छिनोफानो गरिसकेको छैन। कोरोना भाइरसको संक्रमण र लकडाउनलाई कारण देखाउँदै कृषि मन्त्रालय पनि आफ्नो जिम्मेवारीबाट पन्छिएको छ, जुन कुरा किसानका लागि स्वीकार्य नभएको उपभोक्ता अधिकार कर्मी विष्णु प्रसाद तिमिल सिन्हा बताउनुहुन्छ।
सरकारले मजदुरहरूको कारणका आधारमा मल जस्तो कुरा चाहिँ रोक्न सक्छ र रोक्नु हुन्छ त, मजदुरको व्यवस्थापन गर्न सक्छ नि त, उसले बरु त्यो मजदुरलाई चाहिँ सेफ्टीको कुरा हुनसक्छ, अहिले कोरोना कृतमा चाहिँ गर्नुपर्ने उपायहरू अवलम्बन गरेर नेपालले परिचालन गरेर ल्याउन सक्छ नि त, त्यसले गर्दा किसान र कृषि उत्पादनतर्फ चाहिँ सरकार चाहिँ एक प्रकारको असंवेदनशील नै भएको जस्तो हामीलाई महसुस भएको छ।
समयमा पर्याप्त बजेट निकासा नहुनु र बजेट निकासा भए पनि समयमै कार्ययोजना बनाएर पारदर्शी रूपमा मल खरिद प्रणाली अघि नबढाइँदा नेपाली किसानले वर्षिने रासायनिक मलको चर्को अभाव बेहोर्दै आएका छन्। कृषि क्षेत्रको विकासका लागि विभिन्न निकाय भए पनि किसानहरूलाई आवश्यक परेको बेला प्रभावकारी भूमिका निभाउन नसक्दा ती निकायमाथि प्रश्न उठ्ने गरेको बताउनुहुन्छ कृषक तथा कृषि अभियन्ता केशव शर्मा।
किसानका लागि मल, बिउ, सिंचाई लगायतका पूर्वाधारहरूको विकास गर्न भनेर राज्यले विभिन्न निकायहरूको संरचनाहरू तयार गरेका छ, त्यहाँ जिम्मेवार मान्छेहरूलाई त्यहाँ चाहिने पदस्थापन पनि गरेका छ, तर ती निकायमा बस्ने पात्रहरूको भूमिका के हो, उहाँहरूले किन यसलाई समयमै गम्भीर ढंगले उठाउन सक्नु भएन, किन यसलाई आज यो अवस्थामा चाहिने आइपुग्नलाई उहाँहरू कारक बन्नुभयो भन्ने कुरो चाहिँ बडो गम्भीर प्रश्न हो।
कृषि सामग्री कम्पनीले जानाजान वर्षेनी मलको चर्को अभाव सिर्जना गरी मोटो कमिसनका लागि सरकारद्वारा जीटुजी प्रणाली अन्तर्गत भारतसँग मल खरिद गर्दै आएको आरोप लाग्ने गरेको छ। सरकारले खरिद गरेको मल कमिसनको खेलमा रातारात निजी व्यापारीको गोदाममा पुग्ने गरेको पनि कतिपय जानकारहरूको भनाइ छ, जसका कारण सहुलियतमा पाइने मल महँगो मूल्यमा किसानले निजी पसलबाट किन्न बाध्य छन्। उक्त कम्पनीका अनुसार ग्लोबल टेन्डरबाट खरिद गर्न लागि 50,000 टन मल आगामी साउन 15 पछाडि मात्रै नेपाल भित्रिनेछ, तर अहिलेको अवस्थामा भने रासायनिक मलको मौजदात नरहेको उक्त कम्पनीले स्वीकारेको छ। वर्षेनी झेल्नुपर्ने यस्ता किसिमका समस्यालाई सुल्झाउन अब नयाँ विकल्पको पनि खोजी गर्नुपर्नेमा जोड दिनुहुन्छ धानबाली विज्ञ तथा कृषि वैज्ञानिक भोलामान सिंह बस्नेत।
भविष्यमा त के पनि गर्न पर्यो भने एउटा त तपाईँको यो बफर स्टक राख्न पर्यो, अब यो मल बिउको मतलब त्यो गर्नलाई अब यो पूर्वाधार गोदामहरू पनि बनाउन पर्यो राख्नलाई, अनि अर्को विकल्प भइसक्यो भने तराईमा हरियो मल भन्छन् त्यस्तो पनि प्रयोग गरेर हामीले 20 वर्षसम्म प्रत्येक वर्ष 20 हेक्टर जमिनमा धान जगाउनु अगाडि आधा हाले हुन्छ नाइट्रोजन, त्यसको कारणले त्यस्तो चिजहरूलाई पनि अर्ग्यानिक सोर्सेसलाई पनि त्यसमा अनुदान भयो भने त्यसमा के हदसम्म ती समस्या
नेपाल प्रवेश गरेको सलह किरा नियन्त्रणका लागि सरकारले तत्काल एक्सनमा जाने निर्णय गरेको छ। कृषि तथा पशुपक्षी विकास मन्त्री घनश्याम भूषालको अध्यक्षतामा आज भएको छलफलमा सरकारवाला निकायका अधिकारी र विज्ञहरूले सलह रोकथामका लागि सुझाव दिएसँगै तत्काल एक्सनमा जाने निर्णय भएको हो। विज्ञहरूले सलह रोकथामका लागि दमकल र ड्रोनबाट विषादी छर्किन सिफारिस गरेका छन्। बैठकमा सहभागी कृषि विभागका पूर्व महानिर्देशक डिलीराम शर्माले बढी झुण्ड देखिएको ठाउँमा दमकल र ड्रोनको प्रयोग गर्ने निर्णय भएको उल्लेख गर्दै भोलि र पर्सिबाटै दमकलबाट विषादी छर्किन सिफारिस गरेको बताउनुभयो।
यसैबीच सलह किरा नेपालमा एक महिनासम्म रहन सक्ने प्रक्षेपण विज्ञहरूले गरेका छन्। वयस्क सलह बढीमा दुई हप्ता र बच्चा सलह एक महिनासम्म बाँच्न सक्ने कृषि विभागका पूर्व महानिर्देशक डाक्टर डिल्लीराम शर्माले बताउनुभयो। वयस्क सलहले अण्डा पार्न पाएन भने दुई हप्ताभन्दा बढी बाँच्न नसक्ने र उसलाई अण्डा पार्न राजस्थान नै जानुपर्ने उल्लेख गर्दै उहाँले बच्चा सलह बढीमा एक महिनासम्म नेपालमा बाँच्न सक्ने बताउनुभयो।
यो किरा रहने के छ भनेपछि खास गरेर यसको चाहिँ वयस्क पनि आएको छ र यसको चाहिँ बच्चा पनि आएको छ कि वयस्क चाहिँ अब दुई हप्तादेखि बढी बाँच्दैन अब यहाँ किनभने उसले अण्डा पार्नुपर्छ बाँच्नको लागि अण्डा यहाँ पार्न सक्दैन यसले बालुमा अण्डा पार्छ कि अण्डा पार्न जानु पर्यो राजस्थानतिर वयस्क दुई हप्ता भन्दा बढ्दा बाँच्दै बाँच्दैन र चाहिँ जुन चाहिँ बच्चा आएको छ त्यो बढीमा चाहिँ एक महिनासम्म बाँच्छ।
भोलिसम्म हावाको गति परिवर्तन भएमा दाङ बाँकेसम्म पुग्न सक्ने सम्भावना रहेको उहाँले बताउनुभयो। 8-10 करोडको समूहमा आएर बाली सखा पार्ने प्रजातिको यो किरा नेपालमा 2-4 लाखको समूहमा मात्रै आएकाले नियन्त्रण गर्न सकिने उहाँले बताउनुभयो। अहिले डराउनै पर्ने अवस्था नभएको उल्लेख गर्दै सरकारले विषादी प्रयोग गरेर र किसानहरूले धुवाँ लगाउने ड्रम बजाएर यसलाई नियन्त्रण गर्न सकिने अवस्था रहेको बताउनुभयो।
यसलाई चाहिँ विषादी छरेर कन्ट्रोल गर्नुपर्ने एउटा चाहिँ त्यो तरिका हो। किसान दाजुभाइ दिदीले आफ्नो आफ्नो खेतलाई चाहिँ बचाउने आफ्नो उपाय चाहिँ गर्नु जरुरी छ। यो आवाजले गर्दाखेरि यो किरा तर्सिन्छ, त्यसले ड्रम ठोक्ने, थाल बजाउने, सकिन्छ भने म्युजिकहरू बजाउने खेतमा र धुवाँ लगाउने, यसरी चाहिँ गर्न सकिन्छ। र अहिले धानको बिउ चाहिँ सानो एरियामा भएको हुनाले त्यसलाई जालीले छोपेर पनि हामीले त्यसलाई बचाउन सकिन्छ र यसरी चाहिँ अगाडि बढ्नुपर्छ। र यति धेरै एकदमै तर्सिनुपर्ने केही पनि छैन र नियन्त्रण चाहिँ सरकारले गर्नै पर्छ।
हिजो भारतबाट नेपालको तराईका जिल्ला हुँदै पहाडी जिल्लाहरूमा समेत प्रवेश गरेको थियो। सलह किरालाई बिहानको समयमा विषादी प्रयोग गरी नष्ट गर्न सकिने विज्ञहरूको भनाइ छ। साँझ एक ठाउँमा गएर बस्ने र बिहान 8-9 बजेपछि मात्रै बाली खान खेतमा पस्ने भएकाले बिहान 5-6 बजेको समयमा विषादी प्रयोग गरी नियन्त्रणमा लिन सकिने अवस्था रहेको विज्ञहरूले बताएका छन्।
सरकारले आगामी साउन महिनामा कोरोना महामारी र बाढी पहिरो उत्कर्षमा पुग्ने अनुमान गरेको छ। गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले साउन महिनाको दोस्रो हप्तादेखि महिनाको अन्त्यसम्म बाढी पहिरो वर्षाबाट हुने विपद र कोरोना महामारी एकैपटक उत्कर्षमा पुग्ने अनुमान गरेको हो। प्राधिकरणले तयार पारेको मनसुन पूर्व तयारी र प्रतिकारी कार्ययोजना 2077मा कोरोना र वर्षाको प्रकोप एकैपटक सामना गर्नुपर्ने उल्लेख छ। अहिले नेपालका जुन जिल्लामा संख्यात्मक रूपमा बढी कोरोना संक्रमित रहेका छन् तिनै जिल्लामा साउनको दोस्रो र तेस्रो सातामा बाढी पहिरोको पनि जोखिम रहने बताइएको छ। मनसुन पूर्व तयारी र प्रतिकारी कार्ययोजना 2070मा भनिएको छ प्रदेश नम्बर 2 र प्रदेश नम्बर 5मा बाढी जन्ने जोखिम अत्याधिक हुने आकलन गरिएको छ।
नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
देशकै निम्ति बगाउँछु पसिना र खुन पुग्यो मलाई श्रम बेची परदेशी हुन विपत्तिमा मातृभूमि खोज्दो रहेछ मन बलहुन्जेल मात्रै रहेछ विदेशको धन पौरखी छु देशभित्रै बस्छु उद्यम गरी श्रम होइन उत्पादन नै बेच्छु संसार भरि स्वदेशमै लगाउँ सिप विदेश जाने साटो पसिनाले भिजाउँ अब आफ्नै देशको माटो।
वैदेशिक रोजगार बोर्डको सचिवालय।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज।
हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहा संसार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
अब बाँकी समाचार। अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन MCC ले प्रदान गर्ने सहयोग सम्झौताका विषयमा लेखक र साहित्यकारहरूले विरोध प्रदर्शन गरेका छन्। MCCको सहयोग लिने सम्बन्धमा गरिएको सम्झौताले राष्ट्रिय स्वाधीनता र सार्वभौमिकतामाथि आँच पुर्याउने भन्दै साहित्यकारहरूले काठमाडौँको माइती घरमा विरोध प्रदर्शन गरेका हुन्। प्रदर्शनका क्रममा लेखक तथा साहित्यकारहरूले नो MCC गो MCC एमसिसी चाहिँदैन लगायतका पेलेगाट बोकेका थिए। विगत लामो समय यता एमसिसी अन्तर्गत अमेरिकाले गर्ने 55 अर्ब सहयोग लिने वा नलिने सम्बन्धमा नेपालमा मत विभाजन हुँदै आएको छ।
हेटौँडा उपमहानगरपालिकाको 7 औं नगरसभाबाट हेटौँडा उपमहानगरपालिकाको आर्थिक आगामी आर्थिक वर्षको बजेट पारित भएको छ। उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष 2077-78 लागि 2,08,66,33,000 रुपियाँको बजेट ल्याएको हो। बजेटको विषयमा बोल्दै नगरसभाका अधिकांश सदस्यहरूले बजेटमा गुनासो नगरे तापनि उपमहानगरले कार्यान्वयन गर्नुपर्ने बताएका थिए। बजेटले धेरै कुराहरू समेट्न खोजेको भन्दै नगरसभा सदस्यहरूले उपमहानगरका जनप्रतिनिधि र कर्मचारी मिलेर दत्तचित्त भएर लाग्नुपर्ने बताएका हुन्।
अछाम स्थित क्वारेन्टाइनमा बसिरहेका एक पुरुषको मृत्यु भएको छ। रामरसन गाउँपालिका 5 को कैलाशेश्वर घट्टे खेती आधारभूत विद्यालयको क्वारेन्टाइनमा बसेका 45 वर्षीय पुरुषको मृत्यु भएको हो। उनी भारतबाट गौरी फन्टा नकाउँदै जेठ 27 गते अछाम पुगेका थिए। असार 9 गते उनको आरडिटी परीक्षण रिपोर्ट नेगेटिभ आएको थियो। असार 13 गते 81 उनको अब स्वास्थ्यमा श्वास प्रश्वासमा समस्या आएपछि उनलाई थप उपचारका लागि बैलपाटा अस्पताल पुर्याइएको थियो। यस्तै पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर 2 चिसापानीको क्वारेन्टाइनमा रहेका एक 45 वर्षीय पुरुषको पनि मृत्यु भएको छ। गराति करिब 12 बजे उनको स्वास्थ्य अवस्था गम्भीर भएपछि उपचारका लागि प्रादेशिक अस्पताल बुटोल लगेकोमा उपचारकै क्रममा उनको आज बिहान मृत्यु भएको बर्दघाट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव गेवालीले जानकारी दिनुभयो। बर्दघाट 2 चिसापानीकै ती पुरुष यही असार 12 गते मात्र भारतबाट आएर चिसापानी दीपज्योति बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बसेका थिए। उता बैतडीको क्वारेन्टाइनमा खाना पकाउने मृतक भान्से पुरुषको कोरोना परीक्षणको रिपोर्ट नआउँदै दाह संस्कार गरिएको छ। हिजो मृत्यु भएका भान्सेको आज घर परिवारले नै दाह संस्कार गरेका हुन्।
लगातारको वर्षाले जनकपुर जलमग्न भएको छ। सरकारवाला निकायले पानीको उचित निकास गर्न नसक्दा जनकपुरको अधिकांश क्षेत्र जलमग्न भएको हो। जनकपुरका भानु विद्यापति विश्वकर्मा कदम चोक मिल्स एरिया प्रादेशिक अस्पताल सडक अस्पताल परिसरका सडक जलाशयमा परिणत भएका छन्। नगरका मुख्य सडक जलमग्न भएपछि आवागमन समेत प्रभावित भएको छ।
बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको पाठेबाघको आक्रमणमा परि राजापुरको वन क्षेत्रमा एकै दिन 2 जना घाइते भएका छन्। पाठेबाघको आक्रमणमा परि बर्दिया राजापुर नगरपालिका 10 लालपुर गाउँ र मझेरा गाउँका 2 जना घाइते भएका डिभिजन वन कार्यालय बर्दियाका प्रमुख महेन्द्र वाग्लेले जानकारी दिनुभयो। घाइते हुनेमा राजापुर नगरपालिका 10 लालपुरका मोहन थारू र मझेरा गाउँका दयाराम थारू रहेको कोठिया घाट अस्थायी प्रहरी पोस्टले जनाएको छ।
नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। विश्वमा महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या 1,12,09,054 पुगेको छ। विश्वभर 5,02,190 जनाको कोरोना संक्रमणका कारण मृत्यु हुँदा 54,93,600 बढी मानिस उपचारपछि निको भएर घर फर्किएका छन्। अमेरिकामा मात्रै 25,97,000 बढी संक्रमित भएका छन् भने त्यहाँ हालसम्म मृत्यु हुनेको संख्या 1,28,161 पुगेको छ। अमेरिकापछि ब्राजिलमा सबैभन्दा धेरै कोरोनाबाट संक्रमित भएकाहरूले ज्यान गुमाएका छन्। त्यहाँ हालसम्म 13,19,000 भन्दा धेरैमा संक्रमण पुष्टि हुँदा 57,000 भन्दा धेरैको मृत्यु भइसकेको छ। युरोपियन देशहरूमा मात्रै 1,90,000 बढीको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ। यसै गरी दक्षिण एसियाली देशमध्ये सबैभन्दा प्रभावित भारतमा 5,38,000 संक्रमित हुँदा ज्यान गुमाउनेको संख्या 16,200 नागेको छ।
भारत र चीनबीच सीमामा तनाव जारी रहेका बेला भारत र जापानले समुद्रमा युद्ध अभ्यास गरेका छन्। युद्ध अभ्यासमा धेरै युद्धपोत सामेल रहेको भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्। दुवै देशका 2-2 लडाकु जहाजहरूले युद्ध अभ्यासमा भाग लिएका छन्। यद्यपि यो भारत र जापान बीचको नियमित नौ सैनिक अभ्यास रहेको जनाइएको छ। यो अभ्यास पारस्परिक सम्बन्ध प्रवर्धन गर्न गरिएको समाचारमा उल्लेख छ। तर यति बेला लद्दाखमा भारत र चीनबीच सीमामा चरम तनाव जारी छ। राष्ट्रिय समुद्री फाउन्डेसनका महानिर्देशक प्रदीप चौहानले आफूहरू रणनीतिक वार्ताका लागि अभ्यास गरिरहेको जनाएका छन्।
नेपाल परिवेशमा अब खेल समाचार। स्पेनिस लालिगा फुटबल अन्तर्गत केही बेर अघि सकिएको खेलमा लेभान्ते विजयी भएको छ। लिग अन्तर्गत आज भएको पहिलो खेलमा लेभान्तेले रियल बेटिसलाई 4-2 अन्तरले पराजित गरेको हो। लेभान्तेको जितमा मरुल मया ब्राडी मोरलेस तथा रोचिनाले समान 1-1 गरे। यस्तै रियलका क्यानलस र जुम्नीले जुन मिले एक एक गोल फर्काए पनि हार टार्न सकेनन्। आज राति उपाधि दावेदार रियल मड्रिडले रेलिगेसन क्षेत्रको टिम स्पानियोलसँग खेल्नेछ। खेल नेपाली समयअनुसार राति 2:15 सुरु हुनेछ। रियल शीर्ष स्थानको बार्सिलोना भन्दा एक अङ्कले पछि रहेको छ। गैराती सेल्टा भिगोसँग 2-2 गोलको बराबरीमा रोकिँदा बार्सिलोनाले अग्रता फराकिलो बनाउने मौका गुमाएको थियो, जसको फाइदा आज स्पानियोललाई हराएमा रियललाई हुनेछ। लालिगा अन्तर्गत केही बेरमा हुने अर्को खेलमा भिल्ला रियलले भ्यालेन्सियाको सामना गर्दा राति 11:15 ग्रानाडा र आइभर बीच प्रतिस्पर्धा हुनेछ। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
देशको नक्सा छाप्दा आफूलाई हटाउने षड्यन्त्र भएको प्रधानमन्त्री ओलीको आरोप, प्रधानमन्त्रीलाई मनको बाघले खाएको विश्लेषकको टिप्पणी।
नेपालमा आज 463 जना थपिएसँगै कोरोना संक्रमितको संख्या 12,772 पुग्यो। उपचारपछि स्वस्थ हुनेको संख्या 3,000 नाग्यो।
यस वर्ष पनि खेतीको मुख्य सिजनमा रासायनिक मलको अभाव, किसानको समस्या जिउका त्यौं। नेपाल प्रवेश गरेको सलह किरा एक महिनासम्म रहन सक्ने विज्ञको प्रक्षेपण।
विश्वभर कोरोना संक्रमितको संख्या 1,12,00,000 नाग्यो। 54,93,000 बढी संक्रमित उपचारपछि निको।
र स्पेनिस ला लिगा फुटबलमा लेभान्तेद्वारा रियल बेटिस 4-2 पराजित। आजै उपाधि दावेदार रियल मड्रिडले स्पानियोलको सामना गर्दै।
थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने कुमार परियारलाई धन्यवाद। जगत र कमल बिदा हुन्छौ। नमस्कार।
थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahasanchar र हाम्रो ट्विटर ह्यान्डल हो @thahasanchar।